अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा सञ्चालित पारस्परिक जवाफदेहिता कार्यक्रमका लागि FSI 360 सँगको सहकार्यमा इक्वल एक्सेसको प्रस्तुति रेडियो कार्यक्रम साझा बोली।
नमस्कार, म लक्ष्मी।
अनि म भूपेन्द्र।
रेडियो कार्यक्रम साझा बोलीको अर्को एउटा भेटघाटमा तपाईँलाई हार्दिक स्वागत छ।
यो कार्यक्रममा हामी नागरिक समाज, आम संचार माध्यम र सार्वजनिक निकाय बीचको पारस्परिक जवाबदेहिता तथा आपसी सम्बन्धमा स्थायित्व बारे छलफल गर्छौँ।
रेडियो कार्यक्रम साझा बोलीको अघिल्लो भेटघाटमा हामीले स्थानीय तहको योजना छनौट प्रक्रियामा नागरिकको सहभागिताको बारेमा कुराकानी गरेका थियौँ।
आजको भेटघाटमा भने कोरोना भाइरसको महामारीका बेला महिला, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अवस्थाको बारेमा छलफल गर्दैछौ।
कोरोना भाइरसको महामारीले गर्दा यति बेला सबै व्यक्ति तथा समुदायलाई कुनै न कुनै असर परिरहेको छ, तर विशेष गरी महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको अवस्था अहिले के छ, उनीहरूलाई के कस्तो समस्या परेका छन्, यी समुदायका व्यक्तिलाई कोरोना भाइरसको यो महामारीको अप्ठ्यारो परिस्थितिमा केही सहज होस् भन्नका लागि स्थानीय सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नागरिक समाज, आम संचार माध्यम तथा अन्य यी समुदायको क्षेत्रमा काम गर्ने संघ संस्थाले के कसरी आफ्नो तर्फबाट भूमिका खेलिरहेका छन् भन्ने बारेमा आज हामी छलफल गर्नेछौ।
त्यसो भए आजको कार्यक्रममा हामी कुराकानी सुरु गर्नु अघि आज कार्यक्रममा समेटिने झलकहरू नै सुनौ।
यौन हिंसा बढेको छ, घरेलु हिंसा बढेको छ, कामको बोझ बढेको छ, होइन, अनि आर्थिक रूपले चाहिँ अब अप्ठ्याराहरू चाहिँ सिर्जना भएका छन् महिलाहरूलाई।
COVID-19 सम्बन्धी सचेतना अथवा चाहिँ मार्गदर्शन र त्योसँग सम्बन्धित विषयका कार्य योजनाहरू बनाएर हामी गएका छौँ। आवश्यक पर्ने राहत र पुनस्थापनाका कार्यक्रमहरू हामी गरेका छौँ।
जुन सामग्री हामी दिन्छौँ त्यो सामग्री को मूल्य चाहिँ त्यो पेटले थाहा पाउनु पर्छ। त्यस कारणले हरेक प्याकेटको भित्र एउटा चिट हामीले राखेका हुन्थ्यौँ। त्यो चिटमा चाहिँ त्यो सामग्रीको नाम प्लस त्यसमा परेको पैसा कति परेको त्यो राखेका थियौँ।
लक्ष्मी, हामीले कोरोना भाइरसको यो महामारीको बेला महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको कुरा चाहिँ उठाउनै पर्छ के? क्वारेन्टिनमै महिलामाथि बलात्कार सम्मका घटना भएको कुरा गम्भीर कुरो हो नि।
यस्ता घटना हुनु भनेको निकै दुखद हो भूपेन्द्र। महामारीको बेला वा अन्य बेला यस्ता घटना बाहिर आएपछि मात्रै सबैले छलफल गर्न थाल्ने, यसको लागि काम गर्न थाल्ने होइन, अन्य बेला पनि यी विषयहरूमा बहस छलफल हुनुपर्छ।
तपाईँले भन्नुभएको कुरा एकदम ठिक हो, तर कोरोना भाइरस जस्तो महामारीमा त झन महिला मात्रै नभएर अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरू पनि बढी प्रभावित हुने भएकाले ती समुदायको विशेषतालाई मध्यनजर गर्दै ती समुदायलाई कस्ता कस्ता अप्ठ्यारा पर्न सक्छ, के आवश्यकता पर्छ वा छ जस्ता विषयमा पहिलेदेखि नै छलफल, बहस गर्ने र काम गर्ने निकायले आवश्यकता अनुसार यसतर्फ पनि काम गर्नुपर्छ।
हो नि, यी समुदाय भनेका अन्य समुदाय भन्दा संवेदनशील र आवश्यकताहरूमा पनि केही फरक हुने भएकाले उनीहरूको आवश्यकता चाहनालाई बुझेर बहस छलफल गर्ने काम गर्ने गर्नुपर्छ।
हो त लक्ष्मी, यो कोरोना भाइरसको महामारीको बेला रेडियो, टेलिभिजन जस्ता आम संचार माध्यम मार्फत आएका समाचारहरूबाट पनि हामीले महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई भएको समस्या केही सुनेको त हो, तर उहाँहरूबाट सुन्न पाए झन गजब हुन्थ्यो नि।
हुन्छ नि भूपेन्द्र, आज हामी कोरोना भाइरसको यो महामारीका बेला महिला, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई के कस्तो समस्या छ, ती समस्या समाधानका लागि ती क्षेत्रमा काम गर्ने संघ संस्था तथा सरकारबाट के कस्ता काम भएका छन्, तत्काल गर्नुपर्ने कामहरू के छन् भन्ने विषयमा ती क्षेत्रकै व्यक्तिहरूको कुरा सुन्छौ।
त्यसो भए सुनाइहाल्नुहोस् न।
हुन्छ, सुरुमा यो महामारीको बेला महिलाहरूको अवस्था के छ, उनीहरूले के कस्ता समस्याहरू भोगिरहेका छन्, महिलाको क्षेत्रमा के कस्ता काम भएका छन् जस्ता विषयमा राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष डाक्टर रेणु अधिकारीसँग साथी सुनिताले गर्नुभएको कुरा सुनौं।
हुन्छ हुन्छ, सुनौं न।
महिलाहरूलाई कोरोना भाइरसको महामारीको बेलामा कस्तो कस्तो समस्या छ, सुरुमा त्यो भनिदिनु न।
यौन हिंसा बढेको छ, घरेलु हिंसा बढेको छ, कामको बोझ बढेको छ, होइन, अनि आर्थिक रूपले चाहिँ अब अप्ठ्याराहरू चाहिँ सिर्जना भएका छन् महिलाहरूलाई, होइन, सामाजिक प्रजननको भूमिकाको हिसाबले भने, र अब दैविक प्रजननको हिसाबले महिलाहरू महिनावारी हुन्छ, क्वारेन्टाइनमा बसेको छ भने गाह्रो छ। अब दोस्रो गर्भवती भएको महिलाहरूलाई चाहिँ पछिल्ला समयमा चाहिँ अलिकति परिवर्तन चाहिँ हुँदैछ है, अहिले धेरै अब एडभोकेसी गरेर भनेर होला, होइन, अलिकति के अरे गर्भ जाँच हुने, श्रीमानको पनि काम छैन, आफ्नो पनि काम छैन, होइन, घरमा खाना लिमिटेसन गरी खाने गर्भवती महिलाहरूमाथि चाहिँ कुपोषण एनिमियाहरू चाहिँ भेट्न थाल्या छ। अनि अब सुत्केरी हुने महिलालाई अब यातायात साधन राम्ररी छैन भन्ने बित्तिकै अस्पताल जान सक्दैन, अस्पताल जाँदाखेरि पनि एकदमै सहज किसिमले चाहिँ भर्ना लिने या सुत्केरी गराउने खालको उदाहरण अहिले छैन, एकदम गाह्रो छ। गोदावरीमा एउटा केस भयो, होइन, त्यो केसमा चाहिँ कालीमाथि निवेदन पुगेको छ, तर कालीमाथिको पुलिसले उहाँलाई के भन्दै छ भने लकडाउन खुलेपछि आउनु भनेर भन्दै, अब पालिकाहरू बन्द छ, न्यायिक समितिहरूले काम गर्न थालेको छैन, काम गरेकै छैन भने पनि अदालत वा रेगुलर छैन, त्यसले गर्दाखेरि चाहिँ एकदमै अल्मल्लिएको स्थिति छ। घरेलु हिंसाको बारेमा हिंसा बढ्यो भनेर भनेपछि तपाईँले अहिले हेर्नुभयो भने नेपाल प्रहरीले बेरा बेरामा परिपत्र अहिले नेपाल प्रहरीले गरिरहेको छ, र अहिले भर्खरै अब नयाँ कार्यनिर्देशिका भनेर पनि यो कोभिडको बेलामा महामारीको बेलामा चाहिँ गर्ने भनेर ल्याएको छ, त्यसैले अहिले अलिकति पहिलेभन्दा सहज भइरहेको छ। अर्को, धेरै ठाउँमा क्वारेन्टाइनहरू बिस्तारै इम्प्रुभ हुँदैछन्, पालिकाहरूमा महिला मात्रै भएको क्वारेन्टाइनहरू सुरु भएको छ, निरन्तर लागिरहँदाखेरि चाहिँ सुधारोन्मुख स्थिति छ,
समस्याहरू केही चाहिँ सुधारोन्मुख नै छन्। त्यो वकालत गर्दा गर्दा भन्ने कुराहरू गरिरहँदाखेरि अब बाँकी भएका समस्याहरू र ती समस्या समाधानको लागि सरकारले गर्नुपर्ने, अहिले तत्काल गर्नुपर्ने कामहरू चाहिँ के देख्नुहुन्छ?
तुरुन्तै क्वारेन्टाइनलाई चाहिँ व्यवस्थित त गर्नै पर्छ। दोस्रो, मनोविमर्शको सेवा अहिले होइन भर्चुअल्ली पनि सुरु गर्न सकिन्छ र त्यसमा काम पनि हुँदैछ। अनि अर्को, पुलिसले दर्ता गर्नलाई छुट्टै एउटा नम्बर दिनुहोस् न, र त्यसको लागि चाहिँ स्पेसल हेर्ने खालको पुलिस पनि व्यवस्था गर्नुहोस् भनेर भनिएको छ, होइन। अब अहिले गाउँ गाउँमा गएर चाहिँ गर्भवती जाँच गर्ने, आइरन चक्की दिने, होइन, अनि त्यसपछि चाहिँ सुत्केरीको लागि चाहिँ लिस्ट अब कुनै गाह्रो छैन। हेर्नुहोस्, पालिकामा हिंसा पीडित महिलाहरू बाध्य भएर घरमा बस्नुपर्ने भएको छ, होइन, त्यसको लागि सेफ हाउसको व्यवस्था गर्नुपर्ने देखिन्छ।
तपाईँले भन्नुभएको बाहेक पनि समस्याहरू समाधानको लागि यसरी गयो भने हामी चाहिँ प्रभावकारी रूपमा काम गर्न सक्छौँ, महिलालाई अझ सहज बनाउन सक्छौँ अहिले भएको भन्दा भन्ने खालको त्यस क्षेत्रहरू देख्नुहुन्छ जुन स्थानीय सरकारसँग सहकार्य गरेर गर्न सकिन्छ, अरू सङ्घ संस्थाहरूसँग सहकार्य गरेर गर्न सकिन्छ?
स्थानीय सरकार, सङ्घ संस्था, त्यहाँ भएको मिडिया भएर चाहिँ क्वारेन्टाइनको अनुगमन समिति बनाउने, अझ त्यहाँ भएको पार्लियामेन्टेरियनहरू पनि, होइन, किनभने अनुगमन त हामीले रेगुलर गर्नु पर्यो, होइन, अनि त्यो क्वारेन्टाइनमा पनि मनोविमर्शको व्यवस्था गर्ने, त्यो मनोविमर्शको व्यवस्था गर्न, मनोविमर्श दिने विभिन्न खालको सङ्घ संस्थासँग कोअर्डिनेसन गर्न सकिन्छ, अनि क्वारेन्टाइन व्यवस्थापनमा लागेका मान्छेहरूलाई चाहिँ ट्रेनिङ हुन त एकदमै जरुरी छ।
राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष डाक्टर रेणु अधिकारीको कुरा सुनेपछि महिलाहरूलाई घरेलु हिंसा, यौन हिंसाबाट पीडित भएको र ती हिंसाका घटनाको उजुरी गर्न जाँदा पनि समस्या भएको कुरा आयो।
त्यही त, तर गर्भवती, सुत्केरी महिलाको स्वास्थ्य जाँच, महिला मैत्री क्वारेन्टिनको लागि कुरा उठाएपछि केही मात्रामा भए पनि सुधार आएको कुरा गर्नुभयो उहाँले।
हो,
अब भने म तपाईँलाई अपाङ्गता भएका व्यक्तिहरूको समस्या, ती समस्या समाधानका लागि तत्काल गर्नुपर्ने कामहरू र भइरहेका प्रयास पहलको बारेमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्मासँगको कुराकानी सुनाउँछु।
हुन्छ, सुनाउनु न।
लामो समय घरमै सुतिरहँदा बसिरहँदा उहाँहरूको चाहिँ उहाँहरूलाई पेट सोलहरू हुनसक्छ, इन्फेक्सनहरू हुनसक्छ, हिमोफिलिया भएका अपाङ्गता भएका जुन व्यक्तिहरू हुन्छ उहाँहरूको औषधिको आपूर्ति सुनिश्चित गर्नु पर्यो। यो कुरा अति आवश्यक, स्वास्थ्य सेवा अन्तर्गत राखेर उहाँहरूलाई औषधिको आपूर्ति गर्नु पर्यो, पहिलो कुरा। दोस्रो कुरा, स्थानीय तहमा जो स्वास्थ्य संस्थाहरू छन् त्यहीबाट औषधि वितरण गर्ने प्रबन्ध मिलाउनु पर्यो। नम्बर तिन, सहायक सामग्रीबाट प्रयोग गर्नुपर्ने अपाङ्गता भएका व्यक्तिहरू हुन्छ उहाँहरूका सहायक सामग्रीहरू यो एक महिनामा भाँचिएका छन्, त्यस कारणले तपाईँहरू बनाउन जानु पर्यो भने यो विधिबाट तपाईँ यो ठाउँसम्म पुग्न सक्नुहुन्छ भन्ने कुराको सुनिश्चित गर्नु पर्यो। चौथो कुरा भनेको, अपाङ्गता भएका व्यक्तिहरू जो गरिबीका रेखामुनि छन् होइन, जसलाई राहत चाहिने हो, उहाँहरूको समस्या समाधान गर्नको निम्ति सरकारले अग्राधिकार दिएर त्यसको व्यवस्थापन गर्नु पर्यो, सरकारले सहकारी गर्न चाहेको हो नि, ल कम्ती पनि चाहिँ तपाईँहरू कसवटा जिल्लामा गर्नुहोस् भनेर सरकार आउने हो भने हामी तयार छौँ क्वारेन्टाइन लगाउन तपाईँले गराउन त हामी त्यो काम गर्न सक्छौँ। राहत सामग्रीहरू वितरण गर्ने कुरामा, कुनै कुराको आपूर्ति गर्ने कुरामा सरकारलाई चाहिँ त्यहाँ जरुरत पर्छ भने त अहिलेसम्म त हामीले गरिरहेकै छौँ। सरकार र हाम्रो बिचमा अब धेरै कुराहरू भएका पनि छ, गाइडलाइन्सको कुरा हामीले गरेका छौँ, सरकारले तपाईँसँग सूचना के छ भनेर मागेका हामीले सरकारलाई सूचना उपलब्ध गराएका छौँ, स्थानीय तहसँग समन्वय सम्पर्क गरिरहेका छौँ, स्वास्थ्य मन्त्रालयसँग औषधिको आपूर्तिका निम्ति हेमोफिलियाका औषधिको आपूर्तिका निम्ति हामीले पटक बैठक गरेका छौँ, सरकारलाई सुझाव दिएका छौँ। अहिले सातवटै प्रदेशहरूमा हेर्नुहोस् विभिन्न चाहिँ सङ्घ संस्थाहरूको समन्वयमा हामीले सहायक सामग्रीहरू वितरण गरिरहेका छौँ। वडा अध्यक्षहरू, वडा सदस्यहरू घर घर पुगेर दृष्टिविहीन साथीहरूलाई, व्हीलचेयर युजर साथीहरूलाई उहाँहरूले सहयोग गरिरहनु भएको छ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष मित्रलाल शर्माको कुरा सुनेपछि अपाङ्गता भएका व्यक्तिहरूलाई औषधिको, उहाँहरूले प्रयोग गर्ने सामानका लागि समस्या रहेको, अनि क्वारेन्टिनहरू पनि अपाङ्ग मैत्री नहुँदा अपाङ्ग भएका व्यक्तिहरूलाई समस्या भएको थाहा भयो।
त्यही त, तर उहाँहरूले यी कुरा समाधानका लागि पहल पनि गरिरहनु भएको रहेछ। अनि अपाङ्ग मैत्री क्वारेन्टिन निर्माणका लागि त राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले सहयोग पनि गर्न सक्ने कुरा गर्नुभयो।
हो त, अब भने आज हामीले कुरा गर्ने लैङ्गिक तथा यौनिक अल्पसंख्यकको कुरा गरौँ है।
हुन्छ, म तपाईँलाई लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको क्षेत्रमा काम गर्ने ब्लु डायमन्ड सोसाइटी कि पिङ्की गुरुङसँगको कुरा सुनाउँछु है त।
हुन्छ, सुनाउनु न।
कम्प्लिटली तपाईँको के भन्छ, समुदायसँग रमाएर बसिरहेको यो समुदायलाई चाहिँ आइसोलेट भएर बस्नुपर्ने बाध्यता रहेको अवस्थाहरू रह्यो, र शिक्षा स्वास्थ्य र रोजगारको क्षेत्रमा यसको निकै नै अब नकारात्मक असर पारिरहेको छ। थुप्रै किसिमकी समुदायको साथीहरू जो एउटा मनोरञ्जनको क्षेत्रमा क्रान्तिकारतिर रेस्टुरेन्टतिर काम गर्नुहुन्थ्यो, टोटली बन्द भइसकेपछि उहाँहरूको रोजगार बन्द हुने भए। होम क्वारेन्टाइनमा बसेको दुईजना उनीहरूको सकेको छ, एकजना गोर्खाको थलाजुङ वडा नम्बर दुईमा कृष्णको साथी क्वारेन्टाइनमा बसेका थिए, मैले कुरा गरेको भएर अलिकति के भन्छ सकारात्मक दादहरू हुन्थ्यो त्यहाँनिर बन्यो, तर त्यो त्यहाँ जानुभन्दा अगाडि अब खैरेनी जुन चाहिँ प्रहरीले जुन चाहिँ हाम्रो साथीलाई नियन्त्रणमा लिएको थियो, त्यहाँनिर चाहिँ अलिकति दुर्व्यवहारहरू भएको अनि खाना र बस्नको व्यवस्था नगरिदिएको कुराहरू थियो, तर त्यो विवादमा मात्रै सीमित भयो, अहिले उनी घरमै नै छन्। आम नागरिकलाई समस्या समाधान गर्नको लागि कसरी राज्यले सम्बोधन गराएको छ त्यही अर्थमा चाहिँ हामीलाई पनि इन्भल्भ चाहिँ गराउनु पर्छ। हाम्रो समुदायभित्र रहेको क्षमता र जुन खालको एउटा क्वालिटी छ त्यसलाई पनि मोबिलाइज युटिलाइज गर्ने र हाम्रो समुदायको लागि ठोस एउटा कार्यक्रम लिएर आएर चाहिँ टिपमूलक तालिमहरूको व्यवस्था गर्नुपर्छ भन्ने मागहरू रह्यो। सरकारले एजुकेटाएको सिचुएसन कस्तो छ भनेर त्यसको आइडेन्टिफाई गरिसकेको छ, त्यसको आधारमा चाहिँ एउटा ठोस एउटा कन्क्रिट प्रोग्रामको डिजाइनहरू गर्नुपर्छ भन्ने हाम्रो मान्यता रह्यो। राज्य र समुदायको मात्रै दायित्व होइन, यो सामाजिक उत्तरदायित्वको रूपमा चाहिँ विकास गर्दै समाजमा रहेका सम्पूर्ण निकायहरूको ध्यान आकर्षण हुन र यो समुदायलाई स्वीकार्न र साथ सहयोग समर्थन र सहभागी र प्रतिनिधित्व गराउनको लागि
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई पनि क्वारेन्टिनको समस्यादेखि रोजगारीसम्मको समस्या रहेछ, र आफ्नो समस्याको बारेमा उहाँहरूले सम्बन्धित सरकारवाला निकायसम्म कुरा पनि राखिरहनु भएको रहेछ।
हो नि, महिला, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्ने व्यक्तिहरूको कुरा सुन्दा उहाँहरूका विभिन्न समस्याका बारेमा थाहा भयो। उहाँहरूले आफ्नो समुदायको समस्या समाधानको लागि पनि सम्बन्धित सरकारवाला निकायलाई ध्यानाकर्षण पनि गराइरहनु भएको रहेछ। तर सम्बन्धित निकायले चाहिँ उहाँहरूको लागि के गरिरहेको होला है?
यसको लागि हामी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलकै कुरा सुनौ न। पौडेललाई साथी सुनिताको पहिलो प्रश्न छ, कोरोना भाइरस महामारीको बेला महिला, अपाङ्गता भएका तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अहिले के कसरी काम गरिरहेको छ?
COVID-19 सम्बन्धी सचेतना अथवा चाहिँ मार्गदर्शन र त्योसँग सम्बन्धित विषयका कार्ययोजनाहरू बनाएर हामी गएका छौँ। आवश्यक पर्ने राहत र पुनर्स्थापनाका कार्यक्रमहरू हामी गरेका छौँ। मनोसामाजिक परामर्श पनि हामी दिएका छौँ। अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ र यो राहत अथवा चाहिँ सामाजिक सुरक्षाका कार्यक्रमहरू स्थानीय तह मार्फत वितरण गरिने हुँदा हामीले सङ्घीय मामिला तथा सम्बन्धित शासन मन्त्रालय मार्फत प्राथमिकता दिएर घर दैलोमै चाहिँ ती सुविधाहरू उपलब्ध गराइदिन पनि हामीले चाहिँ सबै स्थानीय तहहरूमा अनुरोध गरेर उहाँहरूलाई सेवा सुविधा चाहिँ सहज गर्नलाई चाहिँ हामीले अनुरोध गरेका छौँ।
क्वारेन्टिनहरू महिला मैत्री नभएको कुराहरू आइरहेको छ, यो क्वारेन्टिनको विषयमा के गर्नु भएको छ मन्त्रालय मार्फत?
क्वारेन्टाइन बनाउने जिम्मेवारी स्थानीय निकायहरूको भएको हुँदा उहाँहरूलाई हामीले स्पष्ट रूपमा अनुरोध गरेका छौँ, हरेक क्वारेन्टाइनहरू महिला मैत्री गराइदिनुहोस्, महिला र पुरुषको लागि छुट्टा छुट्टै व्यवस्था होस् र त्यसमा पनि विशेष गरेर अझ गर्भवती सुत्केरी महिलालाई अरू भन्दा थप सही सेवा सुविधाको आवश्यकता पर्ने हुँदा विशिष्ट सेवाको चाहिँ उपलब्धताको सुनिश्चितता हो, महिलाको लागि आवश्यक डिग्निटी किटहरूको पनि व्यवस्था गरिदिन हामीले अनुरोध गरेका छौँ, महिलाहरूको लागि महिला नै स्वयंसेवक महिला सुरक्षा कर्मीहरू खटाइदिनुहोस् भनेर हामीले भनेका छौँ, महिला मैत्री हुने गरी कस्तो कस्तो खालको चाहिँ क्वारेन्टाइन भयो भने महिला मैत्री हुन्छ भनेर त्यसको गाइडलाइन पनि हामी तयार गरेर पठाएका छौँ र लैङ्गिक हिंसा अथवा घरेलु हिंसामा आवश्यक कानुनी कारवाहीको लागि अब सम्बद्ध निकायहरूसँग हामी समन्वय र सहकार्य गरिरहेका छौँ।
अहिले जस्तो यो सुत्केरी महिला गर्भवती महिलाहरूलाई स्वास्थ्य सेवा लिन पनि गाह्रो भइरहेको भन्ने कुराहरू आइरहेको छ, मन्त्रालयले चाहिँ कसरी यो विषयमा सहजीकरण गरिरहेको छ?
गर्भवती सुत्केरीको हिसाबले हेर्दाखेरि अब यो प्रत्यक्ष रूपमा अब स्वास्थ्य मन्त्रालयबाट सेवा प्रवाह हुन्छ, अब स्थानीय निकाय स्थानीय प्रशासनको माध्यमबाट चाहिँ कार्यान्वयन हुन्छ होइन, र हामी तत्पर निकायसँग नजिकमा बसेर यी विषयहरूलाई अलिकति प्राथमिकता दिएर हेरिदिनु पर्यो भनेर हामीले चाहिँ भनि पनि रहेका छौँ र सुत्केरी गर्भवती महिलाहरू दुर्गम ठाउँमा रहेका ज्यान जोखिममा परेका महिलाहरूको हामीले हवाई उद्धार मार्फत पनि रेस्क्यु गरेर ल्याएका छौँ।
हजुर, अपाङ्गता भएका क्षेत्रहरूमा पनि तपाईँहरूले काम गर्नुहुन्छ, कार्यक्षेत्र पर्छ, हामीले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्षसँग पनि तपाईँसँग कुरा गर्नुभन्दा अगाडि कुरा गरेका थियौँ, विशेष गरेर औषधि तत्काल आपूर्ति हुन नसक्दाखेरि उहाँहरू धन जोखिममा हुनुहुन्छ भन्ने खालको कुरा गर्नुभएको, अपाङ्गता भएका व्यक्तिहरूलाई नियमित सेवन गर्नुपर्ने औषधिहरू उपलब्ध गराउनको लागि मन्त्रालयको केही भूमिका हुन्छ?
हेमोफिलिया भएका व्यक्तिहरू र स्पाइनल इन्जुरी भएका व्यक्तिहरूलाई आवश्यक पर्ने जस्तो डाइपर युरिनरी ब्याग होइन पाइप क्याथेटरहरूको लागि चाहिँ हामीले स्वास्थ्य मन्त्रालयमा चाहिँ अनुरोध गरेर उहाँहरूको जुन अत्यावश्यक चाहिँ औषधि हो यसको आपूर्ति सहज गराइदिनु होला भनेर हामीले रिक्वेस्ट गरिसकेका छौँ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि यसमा हामी प्राथमिकता साथ काम गर्दैछौँ भनेर हामीलाई जानकारी गराउनु भएको छ।
यो लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको लागि भएको केही कामहरू मन्त्रालय मार्फत त्यो पनि भनिदिनुहोस् न।
उहाँहरूको त्यति धेरै प्रब्लम हामीलाई आएको छैन, COVID-19 संक्रमण अथवा महामारीमा क्वारेन्टाइन आइसोलेसन अथवा अब औषधि उपचारकै सन्दर्भमा होस् उहाँहरूलाई चाहिँ थप सेवा सुविधा उपलब्ध गराउनलाई सम्बन्धित निकायसँग समन्वय पनि हामी गरिरहेका छौँ र उहाँहरूको कुनै अप्ठ्यारो हामीले प्राप्त गर्यौँ भने त्यसलाई चाहिँ सम्बोधन गर्नलाई हामी तयारै भएर बसेको अवस्था छ।
महिला बाल बालिका ज्येष्ठ नागरिक लैङ्गिक तथा यौनिक अल्पसंख्यक जति पनि त्यो मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने यी समुदायलाई परेका स्वास्थ्य सेवा लिने कुराहरू सार्वजनिक सेवा लिने कुराहरू क्वारेन्टिन आइसोलेसनमा त्यो खालको व्यवस्था हुने कुराहरू रोजगारीका क्षेत्रमा यी विविध क्षेत्रमा अब मन्त्रालयको योजना चाहिँ के छ समग्रमा त्यो पनि भनिदिनु न।
COVID-19 संक्रमणबाट परेको असर र प्रभाव न्यून गर्न र यसमा आवश्यक पर्ने संस्थालाई कसरी परिचालन गर्न सकिन्छ भन्ने सम्बन्धमा एउटा ठुलै चाहिँ हाम्रो कार्ययोजना चाहिँ नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ। बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुहुन्छ, उहाँकै संयोजकत्वमा निर्देशन समिति गठन भएको छ र त्यो निर्देशन समितिमा सबै प्रदेशका माननीय सामाजिक विकास मन्त्रीज्यू लगायतको सहभागिता रहेको छ र त्यसले यो जुन हाम्रो मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने हरेक विषयमा चाहिँ छुट्टा छुट्टै कार्ययोजना बनाएर कार्यान्वयन गर्ने चाहिँ क्रममा हामी पुगिसकेका छौँ। कार्ययोजनामा जस्तो तत्काल के गर्नु पर्यो होइन, जस्तो अपाङ्गता भएका व्यक्तिहरूको के समस्या हुन्छ उहाँहरूलाई तुरन्त हामीले के सम्बोधन गर्नुपर्छ, त्यस्तै महिलाको सन्दर्भमा चाहिँ के गर्नु पर्यो, मनोसामाजिक परामर्शको अब कसरी चाहिँ हामी चाहिँ दिने र अब अरू चाहिँ उहाँहरूका सेवा सुविधाहरू चाहिँ कसरी हामी उपलब्ध गराउन सकिन्छ भन्ने, त्यस्तै अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा यो हेमोफिलिया भनौँ अथवा यो स्पाइनल इन्जुरी भएका व्यक्तिहरूलाई आवश्यक पर्ने अत्यावश्यक औषधिहरूको आपूर्तिको कसरी व्यवस्था गर्ने, कर्म गरेर उहाँले दैनिक जीवनयापन गर्नु उहाँहरूलाई कसरी भर्चेक गर्ने भन्नेमा हाम्रा कार्ययोजनाहरू निर्देशित छन्, कर्मश कार्यान्वयन गर्दै जान्छ।
ए भनेपछि महिला मैत्री, अपाङ्ग मैत्री क्वारेन्टिन बनाउने कुरामा, महिलाहरूलाई न्यायको लागि सेवा लिने कुरामा अनि अपाङ्गता भएका व्यक्तिहरूलाई अत्यावश्यक चाहिने औषधिको प्रबन्ध जस्ता कुराका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काम गर्ने, सहजीकरण गर्ने काम गरिरहेको रहेछ।
हो त, अनि महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय लगायतका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थासँग समन्वय सहकार्य गर्ने काम पनि गरिरहेको रहेछ।
हो त, अब भने नागरिक समाज र आम संचार माध्यमको कुरा सुनौ न। कोरोना भाइरसको महामारीका बेला महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई भएको समस्या समाधानहरूको लागि यी क्षेत्रको पनि त भूमिका हुन्छ नि।
हुन्छ, तपाईँले भन्नुभएकै सवालमा नागरिक समाज संस्था र आम संचार माध्यमका प्रतिनिधिको कुरा पनि सुनौ है।
म अशोक विक्रम जयरु, नेपाल राष्ट्र समाज क्लास संघ एनएसडब्ल्यू कञ्चनपुरमा कार्यकारी निर्देशक छु। अनि लेबर क्लासेसहरू, आरक्षित पीडितहरू, अब त्यस्तै अपाङ्गता भएको व्यक्तिहरू, गर्भवती महिलाहरू, केही सहयोग चाहिँ हामीले पनि गऱ्यौँ। करिब 1500+ मान्छेहरूलाई 6-7 नगरपालिकामा स्वास्थ्यको सामग्रीहरू, 9 नगरपालिकाहरूलाई यसरी चाहिँ हामीले त्यो गर्ने कोसिस त गऱ्यौँ। महिला दिदीबहिनीहरूलाई 1000 दिनको महिलाहरूलाई खोजेर पोषणयुक्त खानेकुराहरू जस्तै नरिवल भयो, छोरा, बदामहरू, किसमिसहरू, अनि चाहिँ घिउ, अण्डाहरू, सुजी, त्यो चाहिँ पोषणको रूपमा चाहिँ उहाँहरूलाई दिएका थियौँ। त्यस्तै हामीले चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई नै छुट्याएर चाहिँ खाद्यान्न सामग्रीहरू दियौँ र हेल्थ हाइजिनको सामग्रीहरू दियौँ, जस्तै टेस्ट भयो, साबुनहरू, मास्कदेखि लिएर सबै कुराहरू उहाँहरूलाई दियौँ। र हामीले के गर्यौँ भने त्यसको लागि फेरि दिइसकेको 1 महिनापछि उहाँहरूसँग इन्फर्मेसन कलेक्सन गर्ने कोसिस गरेका थियौँ। हामीले एउटा चाहिँ सानो सर्वे पनि त्यो गरेका छौँ। हामीले जति सामग्रीहरू दियौँ ती सामग्रीहरू साँच्चै उहाँहरूको लागि उचित थियो कि थिएन भन्ने पनि हामीले सर्वेमा क्वेसनहरू राखेका थियौँ। त्यसको साथसाथै हामीले के पनि प्रयास गरेका छौँ भने जुन सामग्रीहरू हामी दिन्छौँ त्यो सामग्रीहरूको मूल्य चाहिँ त्यो व्यक्तिले थाहा पाउनु पर्छ। त्यस कारणले हरेक प्याकेटको भित्र एउटा चिट हामीले राखेका हुन्थ्यौँ। त्यो चिटमा चाहिँ त्यो सामग्रीको नाम प्लस त्योमा परेको पैसा कति पर्यो त्यो, जसले गर्दाखेरि त्यो पाउने मान्छेले त्यो बोरा खोल्ने बित्तिकै ओहो यति सामानको पैसा मैले पाएको छु भन्ने चाहिँ त्यसमा चाहिँ थियो। एउटा चाहिँ पारदर्शिता होस् भन्ने काम गर्ने कोसिस गर्नुभएको यो हाम्रो लागि सिकाइ थियो।
मेरो नाम बिनु सुवेदी हो, म कान्तिपुर दैनिकमा काम गर्छु। रिपोर्टिङ गर्दा जिल्लातिर जाँदा पनि हामीले गरेको रिपोर्टिङ पनि अरू सञ्चार माध्यम आएको पनि ग्रामीण स्तरको पत्रकारिता त्यो चाहिँ अहिले बढी यो लकडाउनले सम्झाएको जस्तो देखिन्छ। सञ्चार माध्यमहरूले हिँड्दै हिँड्दै जाने मजदुरको बारेमा समाचारहरू सम्प्रेषण गरे, त्यो सुरुवाती नै थियो। त्यो गरेपछि त्यतिखेर उनीहरूलाई चाहिँ निश्चित ठाउँसम्म आफ्नो घरसम्म जाने खालको वातावरण बनाउने भन्ने खालको एउटा अर्को आफ्नो पोलिसी सरकारले चेन्ज गरेको थियो। त्यसैमा हामीले खान नपाएर फिटी फिटी भइराखेको, त्यो गरिसकेपछि प्रदेश दुई सरकारले त्यहाँ नीति तथा कार्यक्रम बनाउँदै थियो। अनि प्रतिनिधिहरूले तपाईँहरूको त्यो स्टोरीका कारण हामीले अलिकति किसान वर्ग र मजदुर वर्गका लागि केही योजना ल्याउँदैछौँ, ल्याउनु भयौँ भनेर भन्नुभएको थियो। अर्को अनि त्यहाँनिर समस्या छ है भनेर देखाइदियो भने त्यसपछिको प्रोसेस स्थानीय तहले गर्ने हो कि प्रहरी प्रशासनले गर्ने हो कि जो जो स्टेक होल्डर्स छन् उनीहरूले गर्ने हो भन्ने नै होला। बिस्तारै बिस्तारै चेन्ज हुँदै गएको अथवा त्यसलाई परिमार्जन गरिएको त्यस्तो खालको त देखिन्छ।
आम संचार माध्यम र नागरिक समाजले पनि आफ्नो क्षेत्रबाट काम त गरिरहेका रहेछन्। राहत दिने, यो बेला हुन सक्ने अनियमिततालाई निरुत्साहित गर्न बिलिङ सहितको राहत वितरण गर्ने काम नागरिक समाजले गरिरहेका रहेछन्। अनि आम संचार माध्यमले पनि निरन्तर कुरा उठाउँदा स्थानीय स्तरको नीति नियममा महिला, अपाङ्गता भएका व्यक्तिहरू लगायतका समुदायका कुरा समेटिएका रहेछन्।
त्यही त, यस्तै भूमिका हाम्रा गाउँघरका नागरिक समाज संस्थाहरूले पनि खेल्न सक्छन्।
हो नि, हाम्रो गाउँघरमा रहेका महिला समूह, युवा समूह, वन उपभोक्ता तथा व्यवस्थापन समूह, स्थानीय सभा, साझा सभा, रेडियो श्रोता समूह लगायत यो कोरोना भाइरस महामारीका बेला आफ्नो घर नजिकको क्वारेन्टिन होस् कि शिक्षा, स्वास्थ्य, रोजगारी जुनसुकै क्षेत्रमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यकको संख्या के कति छ, कति प्रभावित छन्, उनीहरूलाई समस्या के छ, त्यो समस्याको लागि समाधान कसरी गर्न सकिन्छ भनेर स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने, ती समस्या समाधानका लागि आफूहरूले पनि केही गर्न सकिन्छ भने सहयोग, समन्वय, सहकार्य गर्नुपर्छ।
हो त, कस्तो राम्रो कुरा। ल, अब हामी स्थानीय स्तरमा यो विपदको समयमा युवाहरूले आफै वा स्थानीय तहसँग सहकार्य गरेर गर्नुभएको रचनात्मक कामको बारेमा सुनौ न है।
हुन्छ, हाम्रो प्रश्न सोधौ जवाबदेहिता खोजौ अभियानमा सहभागी भएर श्रोता साथीहरूले पठाउनु भएको अडियो सुनाउँछु है त म तपाईँलाई।
हुन्छ, सुनाउनु न।
मेरो नाम रोशन रावल, महाकाल नगरपालिका 2014-10। हामी पनि युवा केटाहरूले जामना गाडीबाट पनि धेरै मान्छेलाई निकाल्यौँ र गड्डा चोक नाकाबाट आइरहेका मानिसहरूलाई पानी अनि चाउचाउ अनि यस्तो चिजहरू सहयोग गरिरहेछौँ।
मेरो नाम सुरेश गिरी, महाकाल नगरपालिका वडा नम्बर 10, हाम्रो सनसेट भोलिन्टियर ग्रुप अनि म लगायत हाम्रो साथीहरू सबै जमुना घाडीको एउटा क्वारेन्टाइनको व्यवस्था गरियो। त्यहाँ नगरपालिकाले पनि सहयोग गर्यो, अन्य साथीहरूले पनि सहयोग गर्नुभयो। हामीहरूले पनि त्यहाँ गएर खानाको व्यवस्था अनि चाहे पानी अनि उहाँहरूलाई साबुन अनि त्यसपछि नुहाउने व्यवस्था, उहाँहरूको घरसम्म लैजाने व्यवस्था पनि गरियो। गड्डा चौकी नाका खोल्दाखेरि हामीहरूको टिम गएर त्यहाँ चाहिँ पानीको व्यवस्था, खाना अनि चाहिँ उहाँहरूलाई चाउचाउ अनि चाहिँ उहाँहरूलाई कहाँ कुन ठाउँमा जाने त्यस्तो व्यवस्था गरियो।
आफूले आफ्नो समुदायका लागि गरिरहेका उदाहरणीय कामहरू हामी माझ पठाउनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। उहाँहरूले जस्तै अहिले हामीलाई सुनिरहनु भएका अन्य श्रोता साथीहरूले पनि यस्तै केही कामहरू गर्नु भएको छ भने हामीलाई सानो भिडियो बनाएर हाम्रो प्रश्न सोधौ जवाबदेहिता खोजौ अभियानको फेसबुक पेज MAKHAANDINA म खादिनमा पठाउन सक्नुहुन्छ भने IVR मार्फत आफ्ना कुरा रेकर्ड गराउन सक्नुहुन्छ।
त्यसका लागि नेपाल टेलिकमको मोबाइल अथवा ल्यान्डलाइन फोन प्रयोगकर्ताहरूले 1660100459 नम्बरमा र एन्सेल प्रयोगकर्ताहरूले 9801571029 फोन गर्नुहोला। यहाँले रेकर्ड गरी पठाउनु भएको कुरा हामी यसै गरी रेडियो कार्यक्रम साझा बोलीमा प्रसारण गर्नेछौँ।
साझा बोली रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID मार्फत अमेरिकी जनताहरूको सहयोगका कारण सम्भव भएको हो। यस कार्यक्रम भित्रका विषयवस्तु र सामग्री पारस्परिक जवाफदेहिता कार्यक्रमका एकल जिम्मेवारी हुन् र तिनले USAID वा अमेरिकी सरकारको विचार प्रतिबिम्बित गर्छन् भन्ने जरुरी छैन।
रेडियो कार्यक्रम साझाबोलीको आजको भेटघाटमा हामीले कोरोना भाइरसको महामारीका बेला महिला, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अवस्थाका बारेमा छलफल गर्यौँ र आगामी अङ्कमा पनि हामी क्वारेन्टिनमा महिला तथा बालबालिकाको सुरक्षा, अपाङ्ग भएका व्यक्तिका साथै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको समस्या र यसको समाधानका विषयमा थप कुराकानी गर्नेछौँ।
अब भने कार्यक्रममा गत साताको प्रश्नको नतिजा सुनौ। गत अङ्कमा हामीले सोधेको प्रश्न थियो, स्थानीय तहको योजना छनौट प्रक्रिया अन्तर्गत सहभागी हुने चरण कुन हो? यसको सही जवाफ हो तेस्रो चरण। यो प्रश्नमा हामीलाई साझाबोली चौतारीबाट 158 जवाफहरू प्राप्त भएका छन्। ती मध्ये 42 जवाफ सही भएका छन्। 42 सही जवाफ मध्येबाट रामेछापको लिको तामाकोसी गाउँपालिका 5 कविता बुढा थुकी, मकवानपुरको भीमभेदी गाउँपालिका 2 सन्तोषी घले र बाँकीको कोहलपुर नगरपालिका 10 नवराज थापा विजयी हुनु भएको छ। तपाईँ तिनैजनालाई धेरै धेरै बधाई, साथै अन्य सहभागी सबैजनालाई धेरै धेरै धन्यवाद।
अब यो साताको प्रश्नको पालो। साझा बोली कार्यक्रममा हामीले अब सोध्ने प्रश्नको सही जवाब पठाउनेहरू मध्ये हरेक 15 छानिनु भएका 3 उपहार स्वरूप पुरस्कार प्रदान गर्नेछौँ। त्यसैले प्रश्न टिप्न तयार हुनुहोस् है त।
अपाङ्गता भएका व्यक्तिहरूको विषयमा कुन मन्त्रालयले काम गर्छ? 1 स्वास्थ्य मन्त्रालय, 2 महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, 3 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय। प्रश्न फेरि एकपटक, अपाङ्गता भएका व्यक्तिहरूको विषयमा कुन मन्त्रालयले काम गर्छ? 1 स्वास्थ्य मन्त्रालय, 2 महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, 3 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय।
यो प्रश्नको सही जवाब तपाईँले हामीलाई आगामी साउन 1 बिहिबार सम्ममा दिइसक्नु पर्ने हुन्छ।
जाँदा जाँदै साझा बोली चौतारीमा रचनात्मक सन्देश खण्डमा सहभागी भएर हाम्रा श्रोता मित्रले रेकर्ड गराउनु भएको कोरोना भाइरस सम्बन्धी गीत सुनौ।
साथी न रोन, साबुन पानीले हात धोए भाग्छ कोरोना, साबुन पानीले हात धोए भाग्छ कोरोना।
कोरोना भाइरस सम्बन्धी गीत गाउने साथीलाई धेरै धेरै बधाई छ। उहाँले जस्तै तपाईँ पनि कोरोना भाइरसको प्रभाव वा यसको रोकथामका लागि कुनै गीत, कविता, मुक्तक, सन्देशहरू रेकर्ड गराउन चाहनुहुन्छ भने साझा बोली चौतारीमा सहभागी भएर रेकर्ड गराउन सक्नुहुन्छ।
उत्कृष्ट रचना पठाउनु हुने साथीको रचना हामी यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ भने साझा बोली चौतारीमा पनि राख्नेछौँ, साथै पुरस्कार पनि प्रदान गर्नेछौँ।
त्यसका लागि नेपाल टेलिकमको मोबाइल अथवा ल्यान्डलाइन फोन प्रयोगकर्ताहरूले 1660100459 नम्बरमा र एन्सेल प्रयोगकर्ताहरूले 9801571029 फोन गर्नुहोला। यिनै नम्बरमा फोन गरेर आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रम सम्बन्धी प्रतिक्रिया अनि साताको प्रश्न खण्डमा सहभागी हुन पनि सक्नुहुन्छ।
हौस् त, आजको भेटघाटमा यति नै। अर्को हप्ता तपाईँकै गाउँठाउँमा भएका अभ्यासलाई समेटेर छलफल गरिने साझा बोली कार्यक्रमको स्थानीय संस्करणको आगामी अङ्क सुन्नका लागि तपाईँले आजै निम्तो समय दिँदै अर्को कार्यक्रम सम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सबै साथीहरूसँगै म लक्ष्मी
अनि म भूपेन्द्र पनि बिदा हुन्छु।
नमस्कार।